نعم نصلي على رسول الكريم. أعوذ بالله من الشيطان. بسم الله الرحمن الرحيم. السلام علیکم خواتین و حضرات. لاسٹ سنڈے کسی نے سوال پرسنالٹی گرومنگ کے بارے میں کیا تھا، تو میں وعدہ کیا تھا کہ اگلی اتوار اس پر کچھ بات چیت کریں گے. یہ جو اس طرح کے علوم ہیں، اکنامکس ہے، بزنس ایڈمنسٹریشن ہے، سوشل سائنسز ہیں، یہ جو ڈیوائز ہوئے ہیں وہ کچھ بھی نہیں ہے ماسوائے لوگوں کے صدیوں پر محیط تجربات. وہ لوگ جو صاحب علم گزرے ہیں، جنہیں اللہ نے بصیرت عطا فرمائی، ان لوگوں نے رفتہ رفتہ ان تمام ایکسپیرئنسز کو اکٹھا کر کے جب دیکھا کہ اگر پچھلے 100, 150, 200 سال میں مختلف لوگوں نے یہ اقدامات کیے تو اس کے یہ نتائج برآمد ہوئے ہیں، ان اقدامات کو انہوں نے پرنسپلز کے طور پر ایڈاپٹ کر لیا. یہ رفتہ رفتہ جب یہ چیزیں پوری طرح ڈیولپ ہو گئیں تو پھر کچھ لوگوں نے انہیں سائنٹیفک لائنز پر آرگنائز کر کے کتاب کی شکل دے دی، اور کسی کا نام انہوں نے فنڈامنٹلز آف اکنامکس رکھ دیا، کسی کا نام انہوں نے پرنسپلز آف اکنامکس رکھ دیا، کچھ کا نام انہوں نے مختلف تھیوریز کا نام دے دیا اسے. تو یوں یہ علوم وجود میں آ گئے، اور اس کے اندر ڈیولپمنٹ کا سلسلہ رکا نہیں ہے. اگر آپ دیکھیں تو بزنس ایڈمنسٹریشن نے امریکہ اور کینیڈا میں 40s میں جنم لے لیا تھا، یورپ میں یہ 50s میں آیا، اور وہ بھی چند ایک یونیورسٹیز تھیں جو بزنس ایڈمنسٹریشن پڑھاتی تھیں. اس وقت ان کی جو شکل تھی وہ نہیں تھی جو آج ہے. 60s میں یورپ میں بزنس ایڈمنسٹریشن کے صرف دو میجر ہوتے تھے، ایک فائننس تھا اور دوسرا مارکیٹنگ. لیکن وقت گزرنے کے ساتھ ساتھ اسپیشلائزیشن میں لوگ گئے، اور پروفیسر میری اور پروفیسر پیٹر ڈروکر جیسے لوگوں نے اس کے اندر بہت کام کیا اور اسپیشلائزیشن کو راہ دے دی. نتیجہ یہ ہوا کہ بزنس ایڈمنسٹریشن کے اندر میجر بے تحاشا ہو گئے. آج یہ عالم ہے کہ کوئی سا بھی ڈسپلن ہے جو بزنس سے متعلق، اس کا ایک علیحدہ سے میجر سبجیکٹ ہے، اور سبجیکٹ پڑھتا ہے آدمی، لیکن میجر ایمفیسس جو ہے وہ ایک اور سبجیکٹ پر ہوتا ہے، اس کو اسی ریفرنس سے میجر کہا جاتا، باقی کو مائنر کہہ دیتے ہیں. جب کارپوریٹ کلچر نے بہت زور پکڑا دنیا میں، تو کارپوریٹ افیئرس سے متعلق جو سبجیکٹس تھے ان پر تحقیق ہوئی، اور ان کو ایک علیحدہ برانچ آف نالج تسلیم کر کے ان کو میجر کا نام دے دیا گیا. جب یہ سب ہو رہا تھا تو ایک پہلو جس کا تعلق انسان سے تھا وہ سامنے آیا، بالکل اسی طرح کہ اگر ایک انسان کو فوجی وردی پہنا دی جائے لیکن اسے کسی قسم کی کوئی ٹریننگ نہ دی جائے، اس کے نیچرل نیکس، ایپٹیچیوڈس، اس کی کامن سینس، اس کی انٹیلیجنس لیول پر چھوڑ دی جائے یہ بات کہ اس کو جو موسٹ سوفسٹیکیٹڈ ویپن ہم دے رہے ہیں، انتہائی پیچیدہ اور ماڈرن ہتھیار، وہ اسے اپنی سوابدید کے مطابق استعمال کر لے، تو رزلٹ وہ نہیں آئے گا. زور اس بات پر دیا جاتا ہے کہ ویپن اگر اتنا زیادہ سوفسٹیکیٹڈ نہ بھی ہو لیکن جو اس کو چلانے والا ہے اس کی پروفیشنل ٹریننگ بہت زوردار ہونی چاہیے، بہت اعلیٰ پائی کی ہونی چاہیے، تاکہ اس ویپن سے وہ میکسیمم کام لے سکے. تو اسی طرح جب دنیا نے اکانومسٹ پیدا کیے، بزنس ایڈمنسٹریشن کے ایکسپرٹس پیدا کیے، سائیکارٹسٹ پیدا کیے، سائیکالوجسٹ پیدا کیے، پولیٹیشنز پیدا کیے، تو پھر زور دیا جانے لگا اس بات پر कि वो लोग जो इन फील्ड्स में काम करते हैं, जिंदगी के मुख्तलिफ फील्ड्स में काम करते हैं, उनकी ट्रेनिंग का बंदोबस्त होना चाहिए। उनको हम बगैर ट्रेनिंग के नहीं छोड़ सकते, उन पर काम किए बगैर उनको अगर हम छोड़ देंगे तो जो कुछ उन्होंने सीखा है उसको वो बेहतर अंदाज में एक्सरसाइज नहीं कर पाएंगे, प्रैक्टिकल लाइफ में वो अप्लाई नहीं कर पाएंगे। तो इस पर फिर जब काम शुरू होना शुरू हुआ तो रिसर्च इस चीज पर की गई कि कौन से लोग ज्यादा कामयाब हुए जिंदगी में, कौन से लोग कम कामयाब हुए, कौन से फेलियर आ गया जिनका। तो रिसर्च जब की जाती है वो ओपन माइंड के साथ की जाती है, कभी फिक्स नोशंस के साथ, प्री कंसीव्ड आइडियाज के साथ रिसर्च नहीं की जाती, क्योंकि वो रिसर्च जो प्री कंसीव्ड आइडियाज के साथ हम करेंगे उसके नतायज कभी सही नहीं होते। वो रिसर्च करने वाले के अपने आइडियाज का रंग लिए हुए होते हैं, जिसको हम ये अक्सर औकात कह देते हैं कि जज ने ये जो ऑर्डर पास किया है, ही हैज टेकन एन मायोपिक व्यू। तो इसी तरह जो रिसर्च अगर प्री कंसीव्ड आइडियाज के साथ किया जाए या फिक्स नोशंस का आदमी कोई रिसर्च करेगा तो जो उसके नतायज बरामद होंगे वो सब के सब मायोपिक होंगे, अनबायस्ड नहीं रह सकते वो। तो रिसर्च हमेशा खुले दिमाग और खुले दिल के साथ की जाती है, कोई प्री कंसीव्ड आइडिया नहीं होता। तो ऐसे लोगों को जो बहुत कामयाब हुए, एवरेज रहे या नाकाम रहे, इन सब पर फिर रिसर्च शुरू हुई तो एक अजीबोगरीब चीज सामने आई कि लेवल ऑफ नॉलेज सबके पास एक ही सा था, लेकिन वो साहिबान जो नाकाम रहे हैं दर हकीकत नॉलेज की नाकामी नहीं थी, एकेडमिकली शायद वो दूसरों से बेहतर ही थे, लेकिन उनकी जो पर्सनैलिटीज हैं वो ऐसी नहीं थी। और इसके अंदर एक बड़ी खूबसूरत चीज सामने आई कि बहुत औकात ऐसे लोग भी नाकाम हुए जिनकी पर्सनैलिटीज ओवर इम्पोजिंग थी, जो उनकी पर्सनैलिटीज के वेट के नीचे लोग दब गए और उनके लिए सांस लेना मुश्किल हो गया। नतीजा यह हुआ कि परफॉर्मेंस ड्रॉप कर गई लोगों की। ऑर्गेनाइजेशनल वर्क में टीम काउंट करती है, इंडिविजुअल काम नहीं करता। ये पूरी टीम है जो अगर वो बेहतर परफॉर्म करेगी तो ऑर्गेनाइजेशन के रिजल्ट्स बेहतर आएंगे। तो अगर टॉप पर बैठा हुआ आदमी ओवर इम्पोजिंग पर्सनैलिटी का भी है तो भी वो लोगों को चोक कर देगा, उसके पर्सनैलिटी के वेट के नीचे लोग चोक हो जाएंगे, उनका इमेजिनेशन खत्म हो जाएगा, उनकी इनोवेशन खत्म हो जाएगी। और इसी तरह अगर ऊपर बैठा हुआ आदमी नापसंदीदा अखबार का मालिक है तो उसके सबॉर्डिनेट्स के दिलों में उसके लिए लायकी नहीं पैदा होगी। नतीजा यह होगा कि सबॉर्डिनेट्स चूंकि उसे डिसलाइक कर रहे होंगे तो वो दे विल नॉट पुट इन देयर बेस्ट। ये कहीं कहीं शायद मुझे ये बदेशी जुबान का सहारा लेना पड़ जाए, क्योंकि अनफॉर्चुनेटली मैंने बिजनेस एडमिनिस्ट्रेशन वगैरह अंग्रेजी ही में पढ़ी थी और ये नालायकी है मेरी कि मैं समझने के बावजूद उसको उर्दू में बाज़ूकात नहीं ट्रांसलेट कर पाता। तो ये फिर जब ये रिसर्च के जरिए सामने चीज आ गई तो लोगों ने इस पर फर्दर काम किया और काम करने के बाद वर्कआउट कर लिया कि कौन से लोग हैं जो कम नॉलेज रखते हुए भी कामयाब हो जाते हैं, बहुत कामयाब होते हैं। तो रफ्ता रफ्ता इस चीज ने एक अलहदा साइंस की शक्ल लेनी शुरू कर दी और उसका नाम पर्सनैलिटी ग्रूमिंग रख दिया गया। अभी इस वक्त आलम यह है कि मुझे और आप को एहसास नहीं होता कि ये जो हेड ऑफ द स्टेट टेलीविजन पर आकर बोल रहा है इसके पीछे मेहनत कितनी है। खुद मेरे एक कॉलीग जनरल जिया की पर्सनालिटी ग्रूमिंग के लिए अमेरिका से बुलवा लिए गए थे और वो प्रेसिडेंट हाउस में एक लंबा अरसा ठहरे, बहुत हेवी मुआवजे पर काम उनको दिया गया था। तो जनरल जिया साहब اب یہ اس سے آپ کو اندازہ ہوگا کہ انسان کس طرح سے لوگوں کے دلوں میں اتر جاتا ہے یا دلوں سے اتر جاتا ہے. دونوں ہی باتیں ہیں, دلوں میں بھی اتر جائے گا اور دلوں سے اتر بھی جائے گا. جنرل ضیاء صاحب کو ایک عادت تھی کہ ٹیلی ویژن پر جب شروع شروع میں آئے تو تقریر کرتے ہوئے ناک کے اس حصے کو یوں بار بار کھل جاتے تھے. یہ انتہائی ناپسندیدہ حرکت گنی جاتی ہے جو انسان پبلک کو ایڈریس کر رہا ہوتا ہے. تو میرے کالیگ جو آئے, ظاہر ہے پرانے کالیگ تھے, تو ملاقات ہوئی تو اس میں بہت سی باتیں ڈسکس ہوتی تھیں. تو وہ جنرل ضیاء صاحب کو ان کے ہاتھوں کی موومنٹ, اس سے وہ سکھاتے تھے کہ ہاتھوں کی موومنٹ کس طرح آپ کی ہونی چاہیے تقریر کرتے ہوئے. اور یہ جو آپ جبلی طور پر بائی انسٹنکٹ ناک کو, جہاں ذرا سا کوئی مشکل لفظ آئے تو ناک کو یوں وہ کرتے تھے, اس کو کنٹرول کیجئے. پھر الفاظ کی ادائیگی میں کہاں پر زور دیا جائے گا, کہاں پوز لیا جائے گا, کہاں پر بہت نرم لہجے سے گزرا جائے گا, یہ سب ان کی ٹریننگ. یہ تمام ہیڈز آف دی اسٹیٹس کو سکھایا جاتا ہے, باقاعدہ پروفیشنل ہائر کیے جاتے ہیں. وہ صرف اس لیے کیے جاتے ہیں کہ ان کی پرسنالٹی پبلک کے لیے ایکسیپٹیبل ہو جائے. اس پر بہت کام ہوتا ہے. اسی طرح رفتہ رفتہ جب سائنس نے جڑ پکڑ لی, یہ ایک بڑے اسکیل پر انٹروڈیوس ہو گئی, تو ملٹی نیشنل کمپنیز, لارج سائز کمپنیز جتنی ہیں, وہ سب کی سب اپنے سینئر ایگزیکٹوز کی پرسنالٹی گرومنگ کے لیے یا تو اپنے دفتر میں لیسنز کا اہتمام کرتی ہیں یا اپنے ایگزیکٹوز کو ایسی کمپنیز کے دفاتر میں بھیج دیا جاتا ہے جہاں پرسنالٹی گرومنگ کی جاتی ہے. اور یہاں تک خیال کیا جاتا ہے کہ ملٹی نیشنلز کے جو ایگزیکٹوز ہیں وہ ڈریس کس طرح کا پہنیں گے, کون کون سے رنگ کے کپڑے وہ پہنیں گے, بالوں کا سٹائل کیا ہوگا, جب کھڑے ہوں گے تو کس پوسچر سے کھڑے ہوں گے, بیٹھیں گے تو کس انداز میں بیٹھیں گے, یہ سب پرسنالٹی گرومنگ کا حصہ ہے. وہ اس لیے کیا جاتا ہے کہ پرسنالٹی گرومنگ ہے کیا. پرسنالٹی گرومنگ کی مختصر ترین اور سادہ ترین تعریف یہ ہے کہ انسان کی شخصیت کو امپریسو, افیکٹو اینڈ اف پاسبل کرزمیٹک بنانا. خود ہمارے یہاں آپ نے دیکھا کہ ہمارے ملک میں بھٹو صاحب جیسے لوگ آئے جن کی پرسنالٹیز بڑی کرزمیٹک تھیں. اب آپ اگر ذرا سا ریکال کریں میری اس گفتگو کے بعد کہ بھٹو صاحب کس انداز میں کیسے کپڑے پہنتے تھے, شاید آپ لوگوں کو سب کو علم ہوگا اس بات کا کہ بھٹو صاحب دنیا کے سب سے زیادہ ویل ڈریسڈ ہیڈ آف دی اسٹیٹ مانے گئے تھے. ان کے بارے میں آفیشلی یہ ریمارکس تھے کہ وہ دنیا کے سب سے زیادہ ویل ڈریسڈ ہیڈ آف دی اسٹیٹ پہلے اور پھر ہیڈ آف دی گورنمنٹ ہیں. اسی طرح ایوب خان گریڈ ہوئے تھے دنیا کے سب سے ہینڈسم ہیڈ آف دی اسٹیٹ. بھٹو صاحب کی کامیابی میں دخل 90% تک ان کی کرزمیٹک پرسنالٹی کا تھا. ان کے ہاتھوں کی موومنٹ, ان کے ڈریس اور ہر پبلک میٹنگ کے اندر وہ ڈفرینٹلی ڈریسڈ ہو کے پہنچتے تھے اور ان کی باڈی لینگویج ہر پبلک میٹنگ کے اندر ڈفرینٹ ہوتی تھی. جس علاقے میں گئے اس علاقے کے کلچر, اس کی روایات, اس کے لوگوں کے مزاج, اس کو سامنے رکھ کے بھٹو صاحب ڈریس اپ ہوتے تھے اور اسی طرح اسی انداز میں وہ ان کی باڈی لینگویج ہوا کرتی تھی. اب پرسنالٹی گرومنگ کوئی اتنا لمبا چوڑا کام نہیں ہے, یہ بہت مختصر سا سبجیکٹ ہوتا ہے. اور عام طور پر جو ملٹی نیشنلز اپنے سینئر ایگزیکٹوز کو بھیجتی ہیں وہ تقریباً 3 ویک میں بندے کی گرومنگ کر دیتے ہیں. اس کا بولنے کا انداز, الفاظ کا استعمال, جو الفاظ کو پک کرتا ہے, چوز کرتا ہے کہ یہ لفظ میں نے یہاں استعمال کرنا ہے, وہ یہ سب اس کی پرسنالٹی کا حصہ ہے. لیکن کسی بھی شخص کی پرسنالٹی کی بنیادی چیز کانفیڈینس ہے. اور کانفیڈینس در حقیقت تلوار کی دھار پر چلنے کی بات ہے. اگر انسان اوور کانفیڈنٹ ہو گیا تو بھی ایکسیپٹیبل نہیں ہوتا لوگوں کو, लोग उससे दूर भागते हैं। अगर कॉन्फिडेंस कम है इंसान में तो भी लोग उसको पसंद नहीं करेंगे। ये कॉन्फिडेंस से एक मुझे किस्सा याद आ गया, जोक। एक साहब एक साइकाइट्रिस्ट के पास गए और उनसे जाके कहा कि साहब मैं इन्फेरियरिटी कॉम्प्लेक्स का शिकार हो गया हूं। तो साइकाइट्रिस्ट ने उससे कहा कि ठीक है, आप आ जाइए, आपके साथ मैं सेटिंग्स करूंगा और डिस्कशंस जो है आपकी जिंदगी, बचपन और लड़कपन, फिर नौजवानी और जवानी, ये सब इसके हम इसको डिस्कस करेंगे उन सेटिंग्स में, और आपकी गुफ्तगू मैं सुनूंगा, सवाल एक करूंगा मैं, उसके बाद आप एक घंटा बोलेंगे, मैं उसको सुनता रहूंगा। तो यूं वो हालात सामने आ जाएंगे जिसने आपकी ये नफ्सियाती गिराह को राह दे दी है कि आप ऐसा से कमतरी का शिकार हो गए हैं। तो वो साहब अगले दिन से उस साइकाइट्रिस्ट के पास जाने लगे, रोजाना घंटा डेढ़ घंटे की मीटिंग होती थी उनकी, उस सिटिंग के बाद वो चले जाते थे। तो जब एक महीना गुजर गया तो एक दिन तशरीफ लाए ये साहब। साइकाइट्रिस्ट ने इनसे कहा कि साहब आपको आइंदा आने की जरूरत नहीं है, मैं आपकी उस नफ्सियाती गिराह तक पहुंच गया हूं। तो उसने कहा कि क्या है वो? कहा कि मैं इस नतीजे पर पहुंचा हूं कि आप एहसास से कमतरी का शिकार नहीं है बल्कि है ही इन्फीरियर। तो बात यह है कि ये कॉन्फिडेंस कुछ इसी तरह की तलवार की धार पर चलने की बात है। हम अपने बच्चों को बहुत अर्ली एज, जो ही वो बच्चा घुटनों के बल चलने लगता है, क्रॉल करता है, उस स्टेज से या उससे जरा सा पहले से एक चीज पर बहुत जोर देने लगते हैं कि नहीं, ये नहीं करना, नो नो नो। वो बच्चा सवाय इस वार्निंग के और कुछ सुनता ही नहीं है। नतीजा यह है कि उसके अंदर वो कॉन्फिडेंस खत्म हो जाता है जहां वो अपनी मर्जी से कोई काम कर सके। तो उसके दो नतीजे सामने आएंगे, या वो कॉन्फिडेंस अपना लूज कर जाएगा और बड़ा होकर दुनिया को फेस नहीं कर सकेगा, या वो झूठ बोलना सीख जाएगा कि उसकी फितरत है कि उसने शरारत जरूर करनी है। बच्चे ने, मां बाप उसे शरारत करने नहीं देते और हर दो मिनट के बाद वो आवाज सुनाई देती है, नो, तो फिर चुप के शरारत करेगा। तो ये उसकी फितरत में झूठ को राह दे देगी, और जब वो प्रैक्टिकल लाइफ में जाएगा तो लोगों के नजदीक इंतहाई नापसंदीदा शख्सियत हो जाएगा कि वो झूठ बोलता है। क्योंकि ये याद रखिए कि किसी भी पर्सनालिटी का जो बुनियादी कदम है वो तो कॉन्फिडेंस है, और अगला कदम इसका डिपेंडेबल होना है कि इंसान की पर्सनालिटी ऐसी हो कि लोगों के नजदीक वो डिपेंडेबल हो, रिलायबल हो, कि लोग ये समझें कि हम मुसीबत के वक्त अपना वेट इस शख्स पर लीन कर सकते हैं और ये शख्स उस वक्त अपने शोल्डर को हमसे दूर नहीं करेगा जब हमें इसके कंधे की जरूरत होगी। तो ये जो रिलायबिलिटी फैक्टर है और ये डिपेंडेबिलिटी फैक्टर है, ये कॉन्फिडेंस के बाद दूसरा कदम है इंसान की पर्सनालिटी ग्रूमिंग का। तो बच्चा जिसको हम हर दो कदम के बाद नो से कमांड देते हैं, वो या तो झूठ की तरफ चला जाएगा या एहसास कमतरी में मुब्तला हो जाएगा वो। तो बचपन से ही पर्सनालिटी ग्रूमिंग पर अगर हम तवज्जो दे दें अपने बच्चे की और उसको हम फेयर अमाउंट ऑफ कॉन्फिडेंस दे दें, आप अगर यूके में जाके उनके सिस्टम्स को स्टडी करें तो बहुत सी चीजें सामने खुलकर आ जाती हैं और इंसान ये जान लेता है कि 1,20,00,000 की आबादी वाले मुल्क ने किस तरह से 20 करोड़ की आबादी वाले मुल्क पर हुकूमत कर ली। चंद हजार अंग्रेज इस मुल्क में आए और उन्होंने पूरे मुल्क को, जो उनके मुल्क से कोई 40 गुना बड़ा मुल्क था, और अगर स्टेट्स भी उसमें शामिल कर ली जाए तो कोई 100 गुना ज्यादा बड़ा मुल्क, उसको उन्होंने कंट्रोल कर लिया। तो वहां समझ में आने लगती हैं ये बातें कि वो बच्चे को अपने मना इस अंदाज में बिल्कुल नहीं کرے گا کہ نو ڈونٹ ڈو اٹ. یہ کمانڈ ان کے یہاں شاید شریع ممنوع ہے. آپ کسی گورے کو دیکھیے, اس کا بچہ بڑی ناپسندیدہ حرکت کرے گا, کہتا کیا کہ او یو ہیو ڈن ونڈرفل, آئی تھنک یو کوڈ ہیو ڈن اٹ بیٹر, اور اس کو کر کے دکھا دے گا. اب پہلے اس کو انکریج کرتا ہے, پھر اس کو یہ کہتا ہے کہ اس کو فردر امپروو کر لیتے ہیں. یہ نہیں کہتا کہ تم نے غلط کام کیا, نالی میں ہاتھ مارا غلط کیا, تو وہ کہتا کہ نا یو ڈیڈ سم تھنگ گڈ, آئی اپریشیٹ, بٹ آئی تھنک وی کین ڈو اٹ بیٹر, تو صاف پانی میں ہاتھ ڈال دے گا. نتیجہ یہ ہے کہ وہ نو کا لفظ اس بچے میں آتا نہیں, اور جو ہی وہ 3 سال کا بچہ ہوتا ہے اس کے اندر ہم سے زیادہ کانفیڈینس, اس ایج میں جو کانفیڈینس ہمارے اندر ہے اس سے زیادہ کانفیڈینس ان کے 3 سال کے بچے میں ہوتا ہے. اور یہی چیز ریفلیکٹ کرتی ہے جب وہ بڑے ہو جاتے ہیں, چونکہ یہ کانفیڈینس ان کے اندر ہوتا ہے, سچ بولتے وہ ہچکتاتے نہیں ہیں. نتیجہ یہ ہے, میرے ایک نمبر 2 ہوتے تھے ایک زمانے میں, ان کی والدہ انگریز تھیں, والد اس وقت ایسٹ پاکستان ویسٹ پاکستان تھے جب ان کے والد جاب میں تھے, تو ان کے فادر ویسٹ پاکستان کے آئی جی پولیس ہوتے تھے ایس این عالم. تو جمعے کے روز ہمارے یہاں جمعے کی نماز کا وقفہ ہوتا تھا, بھٹو صاحب کا دور تھا, یہ 2 گھنٹے کا وقفہ تھا, تو عام طور پر 3 بجے ہمارے یہاں میٹنگ ہوا کرتی تھی. تو میں نماز پڑھ کے چلا آ رہا تھا, تو سامنے سے دیکھا کہ عارف عالم صاحب چلے آ رہے ہیں. چونکہ ماں انگریز تھی, والد بھی کالے انگریز تھے, لیکن بہت ہی نفیس اور ایماندار افسر, تو ان کا لب و لہجہ انگریز کا تھا عارف عالم صاحب کا. عارف عالم صاحب وہ اپنے یوزول سٹائل میں آواز لگائی, ہے مسٹر شاہ, ہاؤ آر یو, ویئر آر یو کمنگ فرام. میں نے بڑا مختصر جواب دیا, ماسک, کین آئی آفر یو گلاس آف جوس پلیز. میں نے سوچا ٹھیک ہے, وہاں جوس پیتے ہیں, اس کے بعد میں پے کر دوں گا آپ کو. وہ وہاں بیٹھ گئے اور میں نے تو جوس کا گلاس منگوایا, انہوں نے بیئر کا ایک وہ گھڑا نما جگ منگوا کے رکھا اپنے سامنے اور بیئر پینے لگ گئے. میں اس کو کہہ رہا ہوں کہ آر ایف وی آر گیٹنگ لیٹ, 1 منٹ مسٹر شاہ, گیو می اندر منٹ مسٹر شاہ. وہ اس پروسیس میں 3:15 بج گئے. جب ہم گئے تو میٹنگ شروع ہو گئی بھی تھی, تو اندر گھستے ہی میں نے کہا سوری کر لیا اپنے باس سے, آئی ایم سوری سر آئی ایم لیٹ. تو انہوں نے مجھے تو کچھ نہیں کہا باس نے, لیکن عارف عالم صاحب کی طرف دیکھا کہ اور کہنے لگے کہ عارف یہ جمعے کی نماز پڑھنے میں آپ کو دیر ہو گئی, جواب کیا آیا, نو سر آئی ڈنٹ آفر مائی جمعہ پریئرز, آئی واز سٹنگ ان دا بار ہیونگ بیئر. اب اسے جواب دیا اور میں سوچتا یہ رہا کہ اگر اس کی جگہ میں ہوتا تو جو ہی میرے باس نے کہا تھا کہ جمعے کی نماز پڑھنے میں دیر ہو گئی, لمبی ہو گئی نماز تمہاری, تو میں فوراً کہتا کہ جی سر, میرے اندر یہ حوصلہ نہیں ہوتا کہ میں یہ کہتا کہ نہیں صاحب میں تو جمعہ پڑھا ہی نہیں, میں تو بار میں بیٹھا شراب پی رہا تھا. اب یہ چیز اس کو اس کے بچپن نے دی تھی کہ اس کے اندر یہ کریج ہے کہ وہ منافقت میں نہیں جاتا بلکہ کھل کر بات کہتا ہے. ایسے لوگ زندگی میں بڑے ریلائبل اور ڈیپینڈیبل کہلاتے ہیں, لوگ پسند کرتے ہیں ان لوگوں کو. تو بچے کو اگر ہم بجائے بات بات پہ ڈانٹنے کے, بار بات پہ اس کو ڈونٹ ڈو اٹ کہنے کے, اگر ہم یہ پازیٹو وے اختیار کر لیں کہ اس کو اپریشیٹ کریں اور پھر اس کو اس سے بہتر کام کر کے دکھا دیں, تو اس کے اندر یہ کانفیڈینس آ جائے گا. اور دوسری چیز یہ ہے کہ چونکہ کانفیڈینس ہوگا اور اس کے اندر اور باہر ظاہر اور باطن ایک ہوگا, بڑے حوصلے سے سچی بات کہہ پائے گا, تو لوگوں کے نزدیک وہ ریلائبل اور ڈیپینڈیبل ہو جائے گا. تو یہ پرسنالٹی گرومنگ میں دوسرا سٹیپ انسان کا रिलायबल और डिपेंडेबल होना है। तीसरी जो चीज हमारी पर्सनालिटी में हमारे काम आती है वो है लोगों पर तनकीद न करना, कि हम दूसरों की खामियों को और उनके ऐब को देख के तनकीद न करें बल्कि उसको एक्सेप्ट कर लें कि ये मेरी तरह का इंसान है, जिस तरह मेरे अंदर बहुत सी खामियां हैं और लोग मुझे बर्दाश्त करते हैं इसी तरह ये भी मेरी तरह का इंसान है और हर इंसान की तरह इसके अंदर भी खूबियां और खामियां दोनों हैं, तो जैसे लोग मुझे बर्दाश्त करते हैं तो मैं क्यों ना इसे बर्दाश्त करूं। तो दूसरे इंसान को खूबियों और खामियों सब ये पैकेज डील के तौर पे एक्सेप्ट कर ले इंसान, दूसरे की खामियों को उजागर नहीं करे, उस पर तनकीद का निशाना न बनाए, तो लोगों के नजदीक बड़ा पसंदीदा आदमी कहलाता है वो। एक और बड़ी अहम चीज है जो हमारे यहां मुआशरे में आम है, हम गिले शिकवे करते हैं। इस पर जो साइकोलॉजी के एक्सपर्ट्स हैं उन्होंने खासा काम किया, बल्कि जगह जगह मुख्तलिफ पेपर्स पढ़ने को मिलते हैं, आपने भी देखे होंगे, मेरी नजरों से भी कई बार गुजरे, कि गिले शिकवों से वो मना करते हैं कि अगर एक आदमी आपको मुझे टाइम देकर नहीं पहुंच पाया तो बजाय इसके कि उसकी शक्ल देखते ही मैं उस पर गरज बरस पड़ूं कि अजीब आदमी हो तुमने मुझे सड़क के किनारे इंतजार में खड़े रखा, तो उसको जो बकौल साइकोलॉजी के माहरीन के जो नफीस इंसान है वो कभी गरजता बरसता नहीं दूसरे पे, वो बड़े इत्मीनान से उसको कहता कि खैरियत है तुम उस दिन आ नहीं सके, खैर थी क्योंकि तुम ऐसे आदमी हो नहीं कि वादे पर ना पहुंचो, खैरियत थी तुम्हारे यहां, तो दूसरा आदमी नेक्स्ट टाइम फिर वक्त पे आएगा। पर्सनालिटी ग्रूमिंग में इस बात को बड़ा सिखाया जाता है कि आप गिले शिकवों से जुबान को बंद कर लें। इंसान को इम्प्रेसिव बनाने में उसका लिबास बड़े अहम किरदार अदा करता है। लिबास हमेशा हम वो पहने जो हमारी फिजीक को सूट करता हो, फैशन के मुताबिक नहीं पहने, वो पहने जो हमारी फिजीक को सूट करता है, ये हमारी पर्सनैलिटी को एनहांस कर देगा। नतीजा ये है कि जिस आदमी की नजर हम पर पड़ेगी उसके दिल में एक खुशी का एहसास पैदा होगा जब हम वेल ड्रेस्ड होते हैं और वो लिबास हमारे जिस्म की साख्त के मुताबिक होता है। अच्छे टेलर की पहचान ये नहीं है कि उसकी स्टिचिंग बड़ी अच्छी हो, उसके सिए हुए कपड़े की तराश खराश अच्छी हो, बल्कि अच्छे टेलर की पहचान ये है कि वो इंसान के जिस्म के मुताबिक कपड़ा सीता है। अगर मेरी तरह बेढभे जिस्म का कोई मालिक है, पेट निकला हुआ है, गोश्त चढ़ चढ़ के इंसान सिलेंड्रिकल हो गया है, तो वो कपड़े को इस अंदाज में सिएगा कि ना तो बढ़ा हुआ पेट दिखाई दे और ना बंदा सिलेंड्रिकल दिखाई दे, एक प्रॉपर शेप में वो दिखाई दे, स्लिम एंड स्मार्ट। ये दर्जी की पहचान है अच्छे टेलर की, अच्छा टेलर हमेशा इसी पर काम करेगा। तो तराश खराश लिबास की वो इंसान की जिस्मानी साख्त के मुताबिक होनी चाहिए। इसी तरह रंगों का इस्तेमाल बहुत काउंट करता है। लाइट कलर्स इंसान में कुशादगी का एहसास पैदा करते हैं और खुशी का एहसास देते हैं। गहरे रंग इंसान के अंदर तंगी का एहसास पैदा करेंगे। एक बड़े कमरे में भी अगर आपने गहरे रंग कर दिए हैं, पेंट लगा दिया, तो ऐसा लगेगा दीवारें आप पर दौड़ती चली आ रही हैं, तो इंसान वहां उसका मूड जो है वो ग्रिम होता है बंदे का। तो इसी तरह लिबास अगर इंसान ने गर्मियों में सर्दियों के रंग पहने हैं, सर्दियों में गर्मियों के रंग पहन लिए हैं, या मौसम बहार में मौसम खिजा के रंग पहने हैं, या वाइस वर्सा, तो देखने वाले की आंखों पर बार हो जाएगा आपका ड्रेस। इसलिए ड्रेस के रंगों पर भी बहुत जोर है। अल्फाज का चुनाव बड़े मायने रखता है। हम अपने अल्फाज में अक्सर बेशतर मोहतात नहीं होते। हमारे एक बॉस थे जो हमारी मिनिस्ट्री में आने से पहले मिनिस्ट्री ऑफ साइंस एंड टेक्नोलॉजी के सेक्रेटरी थे, ग्रेड 22 के अफसर, फेडरल सेक्रेटरी। वो कराची टूर पर आए, हम भी वहां गए हुए थे। तो हम में से एक साहब ने उनसे पूछा कि सर आप रात कराची में रुकेंगे? जवाब क्या आया, बजाय इसके वो मुझसे कोई पूछे तो क्यों नहीं रुकूंगा, अभी तक तुमने बुकिंग ही नहीं कराई मेरी। उनका जवाब कि वेल आई थिंक आई शुड लुक इनटू द पॉसिबिलिटी ऑफ स्टेइंग इन कराची ओवरनाइट। अब जो दो तीन अल्फाज में बात कही जा सकती थी उन्होंने दो सेंटेंसेस में कही। अब ये एक अंदाज है जिसमें कतईयत नहीं है, डेफिनेट टर्म्स में बात नहीं है, वो आपको डिक्टेट नहीं कराती ये बात। हमने देखा पढ़े लिखे लोग हमारी तरह ये बात नहीं कहते कि गो एंड डू इट। अब उनका कहने का अंदाज बिल्कुल ही अलहदा होता है। वो नाम लेके कि मिस्टर I think you may consider doing it for me. Yeah, you may like to consider it doing for me. अब वो क्या वही बात रहा है कि go and do it. तो ये personality grooming जब होती है तो उसमें अल्फाज के चुनाव पर जोर होता है कि अल्फाज किस तरह से चुने जाएं। एक चीज इसमें ये है कि हम जिससे भी मिले बिलावजह बेतकल्फी का इजहार न करें, स्पेशली सीनियर लोगों से। सीनियर से मुराद है उम्र में बड़े या दुनियावी ओहदे में बड़े। हम गैर जरूरी बेतकल्फी का इजहार न करें, ये इंतहाई नापसंदीदा हरकत हो जाती है और हमारी पर्सनालिटी को जीरो पर ले जाती है। आपने खुद भी अपने साथ महसूस किया होगा कि कोई साहब आपसे अगर दूसरी तीसरी बार मिल रहे हैं तो एकदम से दूर से ओ क्या हाल है आपके बाजू फैला के आए और आपसे बगलगीर हो गए, तो आपके दिल में बड़े अजीब से उस वक्त एहसास होते हैं, क्या है मैं तो नहीं इन्हें इतना जानता कि इस तरह मुझसे बात कर पाए। हमें इस पे कॉशियस रहना होता है कि हमारी बेतकल्फी का लेवल अप्रोप्रिएट हो, क्योंकि बहुत रिजर्व आदमी भी पसंदीदा नहीं होता और ज्यादा बेतकल्फ इंसान भी पसंदीदा नहीं होता, तो इस पर नजर रखी जानी चाहिए। इसी तरह और बहुत से मेथड्स हैं जिस पर हम अगर नजर रखें तो हम पसंदीदा पर्सनालिटी बन सकते हैं। ये तो आज के जमाने की तालीम के मुताबिक मैंने आपसे अर्ज कर दी। अब जितनी कुछ मैंने बातें की हैं इसको जरा हम ये देखें कि आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा को हम इन बातों की रोशनी में ले लें, आप सल्लल्लाहु अलैहि वसल्लम के अहदीस को इन बातों की रोशनी में देख लें। एक एक करके आपको याद आने लगेंगी अहदीस जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने तलकीन की है। पर्सनैलिटी ग्रूमिंग का एक मैथड जो बड़ा अहम है, मैं भूल गया कि हम वो बात न कहें किसी की गैर मौजूदगी में जो हम उसके सामने नहीं कह सकते। अब आप सल्लल्लाहु अलैहि वसल्लम की बताई हुई बातें, आप सल्लल्लाहु अलैहि वसल्लम के अहदीस, आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ से की गई तलकीन, इसको देखिए तो ये पर्सनालिटी ग्रूमिंग की साइंस तो आज डेवलप हुई है पिछले 25 साल में 30 साल में, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने ये सब बातें 1400 साल पहले न सिर्फ फरमाई हैं बल्कि एक्सरसाइज भी की हैं, इस पर अमल भी फरमाया है आपने। गीबत से मना किया आप सल्लल्लाहु अलैहि वसल्लम ने غیبت کیا ہے؟ کہ کسی شخص کی غیر موجودگی میں وہ بات کہنا جس کو اس کے سامنے کہا جائے تو وہ اس کو برا لگے، اس کا دل دکھے، غیبت ہے۔ یہی پرسنالٹی گرومنگ کا ہے۔ آپ صلی اللہ علیہ وسلم نے اٹھنے بیٹھنے کے آداب سکھائے ہیں، لوگوں کے گھروں پر جا کے دستک دے کر، تین بار دستک دینے کے جواب میں اگر اندر سے جواب نہ آئے، کوئی نہ آئے، تو خاموشی سے نہ صرف یہ کہ واپس چلا جایا جائے بلکہ اسے برا بھی نہ مانا جائے، مائنڈ نہ کیا جائے اسے۔ آپ صلی اللہ علیہ وسلم نے لباس کی صفائی پر بے پناہ زور دیا، اور ایک بات جو بہت کم سامنے آئی ہے، آپ صلی اللہ علیہ وسلم نے اس پر بہت زور دیا کہ انسان کے شوز صاف ہونے چاہیے، جوتا پہنا ہے اس نے، اور سر کے بال بنائے ہوئے ہونے چاہیے، ویل ارینجڈ، ویل کامڈ ہیئر۔ اب یہ پرسنالٹی کا بڑا لازمی جزو ہے۔ دیکھیے، آپ صلی اللہ علیہ وسلم نے 1400 سال پہلے اس پر زور دیا تھا، پھر آپ صلی اللہ علیہ وسلم نے اس پر زور دیا کہ نہ تو اتنی ہلکی آواز میں بات کی جائے کہ دوسرے کو سننے میں دقت ہو، اور نہ ہی اونچی آواز میں گفتگو کی جائے، بلکہ بلند آواز میں گفتگو کرنے والے کی مثال آپ نے گدھے کی ڈھینچو ڈھینچو سے دی ہے۔ چھوٹے کے ساتھ، اپنے سے جو عمر میں کم ہیں، چھوٹے ہیں لوگ، ان کے ساتھ شفقت کا سلوک کرنے کا حکم دیا، اور اپنے سے بڑوں کے ساتھ احترام سے پیش آنے کا سبق فرمایا ہے۔ وہ لوگ جو آپ کے ساتھ، اگر عمر میں چھوٹے ہیں تو بڑے احترام سے بات کرتے ہیں، اور اگر آپ سے بڑے ہیں تو آپ کے ساتھ شفقت کا سلوک کرتے ہیں، لیکن ہم سب کو بہت پسند آتے ہیں۔ یہ پرسنالٹی گرومنگ میں انگریز کی یا یورپ کی یا ویسٹ کی کہیں بھی باتوں کے پیچھے دوڑنے کے بجائے ہم صرف اور صرف ایک کام کر لیں کہ آداب مجلس کو دیکھ لیں جو آپ صلی اللہ علیہ وسلم نے ہمیں سکھائے ہیں، تو انسان کی پرسنالٹی اتنی پسندیدہ ہو جائے گی۔ جھوٹ سے آپ صلی اللہ علیہ وسلم نے بڑی شدت سے منع کیا۔ دوسروں کے کام آنے کی تلقین آپ صلی اللہ علیہ وسلم نے فرمائی ہے۔ یہ تمام اصول جتنے میں نے آپ سے عرض کیے، یہ سب کے سب آپ صلی اللہ علیہ وسلم کی احادیث میں مل جائیں گے، آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ میں عملی طور پر ایکسرسائز ہوتے ہوئے دکھائی دے جائیں گے۔ تو بجائے اس کے کہ ہم ویسٹ کی طرف دوڑیں، جہاں ہم 1400 سال پہلے پہنچ چکے تھے، اور ویسٹ 1400 سال کے بعد پہنچا ہے، یوں کہیے کہ ویسٹ ہم سے تمدن و تمیز میں، تہذیب میں 1400 سال پیچھے ہے۔ تو جو ہم سے 1400 سال پیچھے ہے، ہم اس کو کیوں فالو کرنا چاہتے ہیں؟ یہ سب چیزیں، اور آپ دیکھیے، کبھی مجھے معلوم نہیں کہ ہم میں سے کس کس کا واسطہ اولیاء کرام سے پڑا زندگی میں، کسی فقیر کے ساتھ وقت گزارنے کا۔ تو اگر فقیر کے ساتھ وقت گزارنے کا موقع مل جائے، اس کو بڑی گہری نظر سے سٹڈی کیجیے۔ اس کے یہاں نہ تو کسی کو رن ڈاؤن کیا جاتا ہے اس کی بدتعریفی کر کے، نہ وہ کسی کی غیبت کرتا دکھائی دے گا آپ کو، نہ کسی کا برا چاہتا دکھائی دے گا۔ جہاں سب لوگ آپ کا ساتھ چھوڑ جائیں گے، وہاں فقیر آپ کے ساتھ کندھے سے کندھا ملا کے کھڑا رہے گا، وہ آپ کے لیے قربانی کر دے گا۔ کبھی میلے کپڑوں میں آپ کو دکھائی نہیں دے گا، بڑا صاف ستھرا، اس کے کپڑوں سے خوشبو اٹھتی بھی محسوس ہوگی آپ کو۔ کبھی آپ سے بے جا بے تکلفی کا اظہار نہیں کرے گا، آپ سے ریزرو بھی نہیں رہے گا. تو یہ فقیر میں یہ ساری چیزیں مل جائیں گی. وہ لوگ جو قسمت کے دھنی تھے اور جن کو یہ موقع ملا کہ وہ فقیر کے ساتھ وقت گزار سکیں, وہ خود بخود ان چیزوں کو پک کر لیتے ہیں. تو یہ فقیر لوگ اس طرح کے ہیں جن سے ہم بڑی آسانی سے یہ چیزیں سیکھ سکتے ہیں, لیکن شرط یہ ہے کہ مجھے اور آپ کو کہیں موقع مل جائے کسی فقیر سے ملنے کا, اس کے ساتھ وقت گزارنے کا, تو انسان وہاں سے سیکھ لیتا ہے. ایک صاحب نے سوال, ادھر ان کا پہلا سوال ادھر ہے, انہوں نے سوال کیا ہے کہ آج کل کے بین الاقوامی حالات کے پیش نظر آپ کا کیا خیال ہے کہ نشاط ثانیہ ہماری زندگیوں ہی میں ہو جائے گی یا اس میں ابھی اور زیادہ وقت باقی ہے؟ صاحب, وقت کا تعین نہیں کیا جا سکتا. میرا ذاتی تجربہ ہے, کسی اور کا کیا ہے مجھے نہیں معلوم, لیکن ذاتی تجربہ یہ ہے کہ یہ علم غیب کا وہ حصہ ہے جو اللہ کسی کو عطا نہیں کرتا, بلکہ اگر کوئی وقت کا تعین کر دے تو اللہ اسے جھوٹا کر دیتا ہے, بالکل اسی طرح جیسے دعویٰ کرنے والے کو جھوٹا کرتا ہے. تو وقت کا تعین نہیں کیا جا سکتا, لیکن انشاءاللہ تعالی حالات پلٹا کھائیں گے اور مسلمان پھر ایک بار اس دنیا پر حکمران ہو جائیں گے. دوسرا سوال کیا ہے کہ کائنات بہت وسیع ہے, زمین کی حیثیت ایک نقطے کے برابر بھی نہیں ہے, پھر زمین کو اتنی اہمیت کیوں حاصل ہے؟ بہت سمپل سادہ وجہ ہے اس کی کہ رب تعالی کا نائب, رب تعالی کا خلیفہ اس حقیر سے پلانٹ پر بستا ہے. نمبر ون جہاں ہوتا ہے اس کی حیثیت سب سے زیادہ ہوتی ہے, اور اس کے بعد اگر کسی کی اہمیت ہوتی ہے تو اس جگہ کی جہاں نمبر ٹو بیٹھتا ہے. تو وزیر اعظم پاکستان اسلام آباد میں بیٹھتے ہیں, اسلام آباد کی اہمیت بہت ہے, لیکن صوبوں کے وزیر اعلیٰ جہاں جہاں بیٹھتے ہیں, اسلام آباد کے بعد سب سے زیادہ پروونشل کیپٹل سٹیز کی اہمیت ہے. تو اسی طرح رب عرش معلا پر ہے, ویسے تو اس کی اومنی پریزنس ہے, وہ پروربیل پریزنس, لیکن جو ورچوئل جگہ ہے جہاں آپ صلی اللہ علیہ وسلم سے ہم کلام ہوا رب, وہ عرش معلا پر ہے. تو سب سے بڑی اہمیت, سب سے زیادہ اہمیت عرش معلا کی ہے, اور پھر اس پلانٹ کی ہے جس پلانٹ پر رب تعالی کا خلیفہ بستا ہے. یہی وجہ ہے کہ آسمانوں میں بیت المامور پر خانہ کعبہ ہے, اور اسی کی پروجیکشن زمین پر ہے خانہ کعبہ, اس لیے کہ آسمانوں میں رب اور اس کے فرشتے ہیں اور زمین پر رب کا نمبر دو ہے, اس لیے اس کی اہمیت بے پناہ ہے. تیسرا سوال ہے کہ کیا ہماری کہکشاں کائنات کے درمیان میں ہے؟ آلموسٹ, جو کہکشاں ہیں ہماری گیلیکسی, وہ کائنات کا تقریباً سینٹر بن جائے گی. یہ چوتھا سوال فرمایا کہ آپ نے کہا ہے کہ ہر چیز کا جوڑا ہوتا ہے, تو کیا کائنات کا جوڑا پیرل یونیورس ہے؟ اور اگر ہے تو کیا جنت دوزخ اور باقی چھ آسمان اسی میں ہیں؟ کائنات چیز نہیں ہے, تو یہ جوڑے صرف چیزوں کے ہیں. اب کل کو اگر عالم مینز ایک, جیسا ہمارا پلانٹ کا پورا ایک نظام ہے, سورج ہے اور یہ سب ہیں, اس سے دوسرے پلانٹس ہیں, تو وہ عالم ہے. تو اگر کوئی یہ کہے کہ عالم کا جوڑا کہاں ہے, تو وہ چیز نہیں ہے, تو صرف ان چیزوں کے جوڑے ہیں یا احساسات کے جوڑے ہیں انسان کے اندر جو ہیں. بابا یحییٰ کہتے ہیں کہ پیا رنگ کالا, آپ کا اس کے بارے میں کیا خیال ہے؟ صاحب, بابا یحییٰ یا اسی راہ کے کوئی اور صاحب، یہ بہت بڑے لوگ ہیں، میری حیثیت ان کے سامنے ایک ذرے کسی بھی نہیں ہے، تو اتنے بڑے لوگوں کے فرمائے ہوئے بات پر میں کامنٹ کرنے کا اہل نہیں ہوں، یہ میری بہت بڑی غلطی ہوگی کہ میں کسی ایسے بندے کی، کسی کہی بھی بات کا، چاہے وہ قدرت اللہ شہاب ہوں، ممتاز مفتی ہوں، امجد اسلام امجد ہوں، یا عطاء الحق قاسمی ہوں، اشفاق صاحب ہوں، سب بڑے لوگ ہیں، میں تو ایک سربنگ آدمی ہوں جس کے پاس نہ کوئی علم ہے، نہ جس کے پاس کوئی بصیرت ہے، نہ گہری نظر ہے، ایسے سطحی آدمی کو کیا حق ہے کہ کسی کے کہے ہوئے کسی بات پر اپنے رائے کا اظہار کر دے۔ چھٹا سوال، انہوں نے کہا کہ شہادت کے وقت شہید کو رب تعالیٰ کا دیدار ہوتا ہے، کیا آپ کی کبھی کسی شہید سے ملاقات ہوئی اور اس دیدار سے متعلق کوئی بات ہوئی؟ میں استنبول میں تھا، وہاں استنبول میں، استنبول کے قلعے کے ایک مقام ہے جہاں سے ہمارے اسلاف نے سمندر کو، سمندر سے اس خشکی کے ٹکڑے تک آئے تھے اور اس پر بیلوں کی ذبح کر کے چربی مل کر اور اپنے جہاز اس پر دھکیلتے ہوئے پھر دوبارہ سمندر میں لے آئے تھے اور وہاں سے اٹیک کیا تھا قلعے پر۔ تو قلعے کے ساتھ وہ چھوٹی سی جو جگہ تھی، وہاں 32 صحابہ کرام دفن ہیں، 32، وہیں آپ صلی اللہ علیہ وسلم کے رضائی بھائی بھی ہیں، حضرت احمد الانصار۔ میں وہاں گیا تو معلوم نہیں کیوں جناب حضرت احمد الانصار نے مہربانی فرمائی، میری ملاقات ہو گئی ان سے، لیکن ان کا تپاک اور گرم جوشی اتنی تھی کہ سوائے اس کے کہ مجھے ان کا تپاک اور گرم جوشی یاد رہ جائے اور کچھ یاد ہی نہیں تھا کہ میں ان سے کوئی بات کرتا، کچھ کہتا، میں اسی گرم جوشی اور تپاک میں کھو گیا۔ شاید اللہ کو منظور نہیں تھا کہ مجھ جیسا گناہگار شخص ایسے عظیم لوگوں سے مخاطب بھی ہو پائے۔ ان سے ملاقات کے بعد باہر جو نکلا تو اکٹھی کوئی 15-16 آرام گاہیں ہیں صحابہ کرام کی، اور یہ وہ صاحبان ہیں جو قلعے کی فضیل پر چڑھتے ہوئے شہید ہوئے تھے۔ تو وہاں ایک صاحب سے، ایک صحابی سے ملاقات ہوئی، شہید ہیں وہ، لیکن میں وہ ان کی پرسنالٹی کے سحر میں ہی کھویا ہوا تھا، صرف ان کو دیکھتا رہا، ملاقات ہو گئی۔ وہ تو انہوں نے کچھ فرمایا جو میں شاید آپ بیان نہ کر پاؤں، لیکن میرے اندر یہ چیز نہیں تھی، میں ان کے سحر میں ہی شاید گم ہو گیا کہ میں ان سے یہ پوچھ سکتا کہ رب تعالیٰ کا جب آپ نے دیدار کیا تو کیا ہوا۔ اب اس کے لیے تو ایک بڑا آدمی ہونا ضروری ہے کہ وہ صحابہ کرام کے سحر میں نہ کھو جائے، اپنے ہوش و حواس میں رہے اور ان سے سوال جواب کر سکے۔ وہ عظمت کہاں سے لاؤں؟ آپ کا بہت سا وقت لے گیا میں فالتو، اس کے لیے میں معافی چاہتا ہوں۔ انشاءاللہ تعالیٰ اگلی اتوار ملاقات ہوتی ہے آپ سے۔ السلام علیکم۔